السلام عليكم ورحمة الله. هل عندي هذا؟ أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين تبارك الذي بيده الملك وهو على كل شيء قدير قدير الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور الذي خلق سبع سماوات طباقا ما ترى في خلق الرحمن من تفاوت فارجع البصر هل ترعى من فتور ثم ارجع البصر كرتين ينقلب اليك البصر خاسع وهو عسير. قرآن کریم کی سورہ ملک کی جن آیات کی میں نے تلاوت کی ہے ان کا ترجمہ یہ ہے کہ بہت ہی برکتوں والی ہے وہ ذات جس کے قبضہ قدرت میں ہر قسم کی ملکیت ہے اور تمام ملکیت اسی کے ہاتھ میں ہے اور وہ ہر چیز پر اسی بنا پر قادر ہے کہ تمام ملکیتوں کی باغ ڈور آخری صورت میں اس کے ہاتھ میں ہے. وہی ذات ہے جس نے زمین اور آسمان کو پیدا کیا اور زمین و آسمان کی یعنی ساری کائنات کی پیدائش میں تم کوئی تفاوت نہیں دیکھو گے. فرجع البصر هل ترى من فطور, نظر دوڑا کے دیکھو تو صحیح, کیا تمہیں کہیں کوئی رخنا کوئی سوراخ دکھائی دیتا ہے. تم ارجع البصر, پھر نظر کو دوڑاؤ, تمہاری طرف تمہاری نظر لوٹ آئے گی تھکی ہاری, لیکن خدا کی عظیم ترین کائنات میں تم کہیں کوئی رخنا کوئی سوراخ نہیں دیکھو گے. ان آیات کے سرسری مطالعہ سے ایک مضمون سامنے آتا ہے, پھر زیادہ قریب کی نظر سے ان آیات کا مطالعہ کیا جائے تو ایک بظاہر نظر آنے والا تضاد دکھائی دیتا ہے, پھر اور مزید گہری نظر سے دیکھا جائے تو وہ تضاد دور ہو کر ایک نہایت ہی حسین موافقت نظر آتی ہے اس مضمون کے درمیان. اسی طرح انسان جب خدا کی کائنات میں جستجو کے سفر کرتا ہے تو اس کے اوپر یہ حالتیں آتی رہتی ہیں. پہلی سرسری نظر میں اسے کچھ بھی دکھائی نہیں دیتا, پھر جب تردد کرتا ہے غور کرتا ہے تو جب علم ناکامل ہو سفر آغاز میں ہو تو وہ سمجھتا ہے کہ میں نے بہت سی خرابیاں محسوس کر لیں, بہت سی خرابیاں دریافت کر لیں. لیکن جب انسان اور زیادہ گہری اور عمیق نظر سے مطالعہ کرتا ہے تو معلوم ہوتا ہے کہ اس کا پہلا علم خام تھا, خدا کی کائنات میں کوئی خامی نہیں. سائنس نے جو معلوماتی سفر کیا ہے اس پر بھی یہ ادوار آئے اور قرآن کریم کے مطالعہ کرنے والوں پر بھی یہ ادوار آتے ہیں. اللہ تعالیٰ ہی ہے جو اپنی حفاظت اور اپنی پناہ میں رکھتے ہوئے, لمس شیطان سے پاک رکھتے ہوئے گہرے اور عمیق مضامین کے مطالعہ اور ان کے فہم کی توفیق عطا فرماتا ہے اور اس کے نتیجے میں پھر اس آیت میں جو بیان ہوا ہے منظر کہ ساری کائنات میں تم کہیں کوئی فطور نہیں دیکھو گے, اس مضمون میں انسان حق الیقین تک پہنچ جاتا ہے. جس سرسری نظر کے مطالعہ سے تضاد کا میں نے ذکر کیا ہے وہ اس کے متعلق میں واضح طور پر آپ کے سامنے اس کی نشاندہی کرنا چاہتا ہوں. پہلے فرمایا ہم نے زندگی اور موت کو, والذی خلق الموت والحیات, اس نے زندگی موت اور زندگی کو پیدا کیا, لیبلوکم ایکم احسن عملا, تاکہ وہ معلوم کرے تم میں سے کون بہتر اعمال کرنے والا ہے جس کے نتیجے میں وہ زندہ رہ سکتا ہے. اب مضمون کا آغاز ہی ایک جد و جہد کے بیان سے ہوا ہے, زندگی اور موت کے درمیان ایک مسلسل جد و جہد, اور آگے چل کے فرمایا ساری کائنات میں تم کوئی تفاوت نہیں دیکھو گے. تفاوت کی تفصیل میں ابھی بیان کروں گا لیکن عام معنی جو اس سے سمجھ آتا ہے وہ یہ ہے کہ مقابلہ, مد مقابل نہیں پاؤ گے چیزوں کو آپس میں. چنانچہ عربی لغات تفاوت کا مطلب یہی بیان کرتی ہیں، یعنی ایک معنی یہ بیان کرتی ہیں کہ کسی قسم کا مقابلہ نہیں دیکھو گے. تو بات تو مقابلے ہی سے شروع فرمائی گئی، کہا یہ گیا کہ ہم نے خود موت اور زندگی کو باہم متقابل پیدا کر دیا ہے، اور اس مقابلے کا مقصد یہ ہے تاکہ تمہیں آزمائے کہ تم میں سے کون ایسے اعمال والا ہے جو سروائیول آف دا فٹیسٹ کے مطابق زندہ رہنے کی اہلیت رکھتا ہے اور آگے بڑھنے کی اہلیت رکھتا ہے. ساری کائنات میں ہر جگہ آپ کو زندگی موت کے مقابل پر موت کے مد مقابل دکھائی دے گی، اور ساری کائنات کا فلسفہ اسی تقابل کے پر مبنی ہے. اگر موت اور زندگی کی لڑائی ختم کر دی جائے تو کائنات کا وجود نظر سے غائب ہو جائے گا. جو کچھ بھی ہمیں دکھائی دیتا ہے وہ اس تقابل کے نتیجے میں دکھائی دیتا ہے. اور اہل علم سائنسدان جانتے ہیں کہ اس تقابل کے محرکات کو اگر ختم کر دیا جائے تو ساری کائنات بے معنی ہو جائے گی، کوئی ترقی نہیں ہو سکتی، کوئی ارتقاء نہیں ہو سکتا، جمود پیدا ہو جائے گا، یعنی آخری موت کی شکل ہمیں دکھائی دے گی. اس لیے ایک طرف تو مضمون یہ باندھا گیا، اور جو بہت ہی عظیم الشان مضمون ہے، کہ ساری کائنات کا فلسفہ حیات یا فلسفہ وجود یہ ہے کہ تم موت اور زندگی کو باہم متقابل دیکھتے ہو، اور اس مقابلے کے نتیجے میں ہم تمہیں آزماتے ہیں، یعنی ہر وجود کو آزماتے ہیں کہ وہ کیا اہلیت رکھتا ہے. اور دوسری طرف فرمایا گیا کہ تم کوئی مقابلہ نہیں دیکھو گے. بس یہ جو مقابلہ نہیں دیکھو گے کا لفظ ہے، اس پر غور کی ضرورت ہے، تفاوت کا اصل معنی کیا ہے؟ کیونکہ جس جگہ یہ دعویٰ کیا گیا کہ کوئی تفاوت نہیں دیکھو گے، وہاں تفاوت ہو ہی نہیں سکتا. ان دونوں کو ایک دوسرے کے سامنے رکھ دیا گیا، جس طرح موت کو زندگی کے مقابل رکھ دیا گیا، اسی طرح یہ دو اعلان بظاہر ایک دوسرے کے سامنے کھڑے دکھائی دیتے ہیں. تفاوت کا مضمون آپ سمجھ جائیں گے تو یہ سارا مسئلہ حل ہو جائے گا، کہ ان میں جو یہ رکھا ہی اس لیے گیا ہے تاکہ زندگی اور موت کی جد و جہد کے فلسفے کی حقیقت کو آپ سمجھ سکیں. مقابلہ تفاوت نہیں ہے. اس لیے اگر کوئی سرسری معنی لغات میں مقابلہ کے دکھائی دیں گے تو وہ اس پر پوری طرح صادق نہیں آتے. یہ باب مفالہ سے ہے تقابل، اور تفاوت بھی باب مفالہ ہے، اور اس کا مادہ فوت ہے. فوت ہونا آپ سب جانتے ہیں، موت کے معنوں میں استعمال کیا جاتا ہے. فاتح کا جو اصل عربی معنی ہے وہ یہ ہے کہ کوئی چیز ہاتھ سے کھوئی جائے، اور دوسرا معنی یہ ہے کہ اپنے مقام سے ہٹ جائے، اپنے منصب سے ہٹ جائے. بس فاتح کے لفظ کے اندر اس مسئلے کا حل ہے. وہ مقابلہ جس کا تفاوت میں ذکر کیا گیا ہے، اس سے مراد یہ ہے فلسفہ حیات سے ہٹ کر مقابلہ، اپنے منصب سے ہٹ کر مقابلہ. جن چیزوں کی خاطر کسی چیز کو پیدا کیا گیا ہے، اگر اس اصول کو چھوڑ کر، اپنی راہ سے ہٹ کر کسی اور کی راہ میں کوئی چیز دخل دیتی ہے اور وہ مقابلہ ہوتا ہے، اس کا متعلق اس کے اوپر لفظ تفاوت صادق آتا ہے. بس تفاوت کا معنی خالی مقابلہ کرنا بالکل غلط ہے. تفاوت کا معنی ہے وہ مقابلہ جو بے محل ہو، جس چیز کی خاطر کسی چیز کو پیدا کیا گیا ہے، اس سے ہٹ کر جب وہ کسی دوسری چیز سے ٹکراتی ہے، اس کو تفاوت کہتے ہیں. ان معنوں میں آپ ہر مشین کے کل پرزوں پر غور کریں، جب بھی کوئی کل پرزہ اپنے دائرے سے ہٹ کر کسی دوسرے دائرے میں دخل اندازی شروع کرتا ہے، وہیں فتور پیدا ہو جاتا ہے. تو فرمایا فتور یعنی فساد کی جڑ اپنے اپنے منصب سے ہٹ کر کسی دوسرے کے منصب میں دخل اندازی ہے. اور چونکہ خدا کی ساری کائنات میں کہیں کوئی فتور نہیں دیکھو گے، کہیں کوئی تفاوت نہیں دیکھو گے، اس لیے تمہیں کہیں فتور بھی نظر نہیں آئے گا. फुतूर उस हादसाती मौत को कहते हैं, यानी अगर हम कायनात की इस्तिलाह में बात करें तो उसे हादसाती मौत करार दिया जा सकता है। चुनाचे तफावुत के लफ्ज़ में ये मज़ीद हुस्न काबिले गौर है कि एक फौत का दूसरे फौत से मुकाबला, फाता उस चीज़ पर इतलाक़ पाता है जो अपनी जगह से हट जाए, वो जब टकराती है किसी ऐसी चीज़ से जो खुद अपनी जगह से हटी हुई हो तो इसको तफावुत कहेंगे, और अगर कोई चीज़ हट कर किसी ऐसी चीज़ से टकराती है जो अपने मुकाम से टली नहीं है, अपने दायरे में ही मौजूद रहती है, तो वो टकराने वाली चीज़ नाकाम और नामुराद हो जाएगी, उसको कोई नुकसान नहीं पहुँचेगा, उसको तफावत नहीं फिर कहेंगे, उसको एक ऐसा हादसा कहते हैं जिस तरह के कुरान करीम में दूसरी जगह मज़मून बांधा गया है कि बाज़ अहले दुनिया जब समाउत दुनिया में दखल देने की कोशिश करते हैं तो इसके लिए तफावत का लफ्ज़ इस्तेमाल नहीं फरमाया, फरमाया एक नाजायज़ कोशिश है जिसका उनको हक नहीं है, उसके नतीजे में शहाब साकिब उनकी पैरवी करते हैं और आसमान की तरफ से शोले उन पर नाजिल किए जाते हैं जो उनको हलाक कर देते हैं, लेकिन आसमान को कोई नुकसान नहीं पहुंच सकते, तो नुकसान नहीं पहुंचा सकते, तो जो चीज़ अपने मदार पर कायम है वो किसी दूसरी चीज़ से टकरा नहीं सकती जो अपने मदार पर कायम हो, जो चीज़ अपने मदार पर कायम है उससे अगर कोई चीज़ टकराती है और मदार पर कायम रहने वाली चीज़ अपने मनसब से नहीं हटती तो कुरान करीम के फ़लसफे के मुताबिक उसको कोई नुकसान नहीं है और टकराने वाली चीज़ को नुकसान होगा, लेकिन अगर एक चीज़ मदार से हटती है, मनसब को छोड़ देती है और उसके मुकाबले पर दूसरी चीज़ भी अपने मनसब को छोड़ देती है और मुकाम से हट जाती है, फिर जो टकराव है उसका नाम कुरानी इस्तिलाह में तफावत है, और चूंकि फाता का मत फौत होने का मतलब ही मौत है, इसलिए जब मनसब से हट गए तो मौत खुद ब खुद वाकया हो गई, गोया दो मौतों के दरमियान तसादुम है, और जब दो मौतें मुतसादम होगी तो नतीजा फतूरी पैदा होगा, इससे ज़्यादा और क्या निकल सकता है। अजीब हैरत अंगेज़ कलाम है जिसको बारीक दर बारीक नज़र से आप देखें, और अगर आप तफावत तलाश करने की कोशिश करें और फतूर तलाश करने की कोशिश करें तो लाजमन आपकी नज़र थकी हुई वापस लौट आएगी और कुरान करीम की कायनात में भी आपको कोई तफावत और कोई फतूर दिखाई नहीं देगा। इस फलसफे में जो फलसफा वजूद है, तमाम दुनिया के निज़ाम या निज़ामों की हिफाजत का राज बयान फरमा दिया गया है, ख़ा मुआशरती निज़ाम हो, ख़ा इक्तिसादी निज़ाम हो, ख़ा मज़हबी निज़ाम हो, किसी नौ का सियासी निज़ाम हो, किसी नौ का भी निज़ाम हो, उसमें अगर मुंतज़मीन ये निगरानी करें कि तफावत नहीं होने देंगे और उस निज़ाम के कल पुर्जे इस बात के ऊपर कायम हो जाएं कि हम अपने मदार से कभी नहीं हटेंगे तो फिर कोई फतूर दिखाई नहीं देगा, वरना बज़ाहिर छोटी छोटी बातें आपको दिखाई देती हैं, जब भी मदार से हटा जाएगा और मद्दे मुकाबिल भी मदार से हट जाएगा, यानी अपने मुकर्रर करदा राहों से, अपने मुकर्रर करदा मनसब से कोई चीज़ हट जाती है तो उसके मुकाबले पर दूसरी चीज़ कहती है अच्छा फिर हम भी हटते हैं। इस टकराव का नाम दो मौतों की टक्कर है और इसका नतीजा फितना और फसाद है, मज़ीद मौतों का पैदा होना है। निज़ाम जमात की हिफाजत के लिए भी ये इंतहाई ज़रूरी है और हमारे मुआशरे की हिफाजत के लिए भी ये नहायत ज़रूरी है कि हम कुरान करीम की इन आयात में बयान फरमूदा बुनियादी सबक पर गौर करें और इसको मज़बूती से पकड़ लें। आजकल कई ऐसे मसाइल मेरे सामने मेरे पेश नज़र हैं जिनके मुतालिक मैं समझता हूँ कि अगली सदी में जमात के दाखिल होने से पहले पहले उनकी नौइयत को, उनकी माहियत को खूब खोल खोल कर आपके सामने बयान कर दिया जाए ताकि खुदा के हजूर मैं बरी उज़्ज़मा हो जाऊँ कि इन अमूर के मुतालिक जिन जिनकी जिनके मुतालिक कौमी ज़िंदगी के लिए रहनुमाई ज़रूरी है और लंबी ज़िंदगी के लिए रहनुमाई ज़रूरी है। जहाँ तक मुझे तौफीक मिली मैंने आपकी रहनुमाई की। शिमाली अमरीका के दौरे में दो खुतबात मैंने इस मौजू पर दिए थे कि बहुत से फसाद इन्फेरियॉरिटी कॉम्प्लेक्स यानी एहसास से कमतरी के नतीजे में पैदा होते हैं और बाज़ सूरतों में खोल खोल कर बयान किया। चुनाचे नस्ली झगड़े कौमी तफरीक़ें और फसादात जो मुल्की कौमी नस्ली फ़र्क की बिना पर हों ये सारे बुनियादी तौर पर एहसास कमतरी के नतीजे में पैदा होते हैं। उस मज़मून को भी ज़रूर पेश नज़र रखना चाहिए लेकिन ये जो आज मज़मून में बयान कर रहा हूँ ये भी इंतहाई अहमियत रखता है। आपके सामने तफसील के साथ सारी मिसालें तो पेश नहीं की जा सकती लेकिन दो तीन मिसालें आपके सामने रखता हूँ, उससे आपको अंदाज़ा होगा कि कुरान करीम की एक एक आयत में कितनी अजीम शान ज़िंदगी के राज मौजूद हैं, इनफरादी ज़िंदगी के भी और मुआशरती ज़िंदगी के भी, इज्तमाही ज़िंदगी के भी। और एक आम आयत समझकर आप सरसरी तौर पर मुतालिया करके आगे गुजर जाते हैं लेकिन ये नहीं जानते कि कितना अजीम ख़जाना यहाँ दफन है। इसलिए जमात के निज़ाम की हिफाजत के लिए और इस्लामी मुआशरे की हिफाजत के लिए इस उसूल को जो इन आयात में बयान हुआ है खूब अच्छी तरह ज़हन नशीन कर लीजिए और इस पर मज़बूती से हाथ डाल दें क्योंकि इसके बग़ैर हमारी ज़िंदगी यानी कौमी ज़िंदगी की कोई ज़मानत नहीं दी जा सकती। एक जगह एक वाक़या होता है, मसलन एक बुराई किसी जमात के सामने आती है, अगर मुंतज़िमीन जमात उस बुराई के मुतलक पर गौर करते हुए पहले अपनी हैसियत की तायीन करें कि हमारा मनसब क्या है और बेवजह उस बुराई से टकराने की खातिर अपने मनसब और अपने दायरे से अलग ना हो तो कोई तफावत आपको नज़र नहीं आएगा और इसके नतीजे में कोई फितूर पैदा नहीं होगा। मसलन बुराइयाँ कई किस्म की हैं, बाज़ ऐसी बुराइयाँ हैं निजी झगड़े हैं, मसलन ख़ानदानी झगड़े हैं, मियाँ बीवी के झगड़े हैं, उनका ताल्लुक मजलिस आमला से कोई नहीं है बराह रास्त। मजलिस आमला एक निज़ाम जमात के ताबे मखसूस कामों के लिए मुकर्रर की जाती है, उसमें एक सेक्रेटरी अमूर आमा भी है, एक सेक्रेटरी इस्लाह इरशाद भी है। उनका ताल्लुक ऐसे झगड़ों से सिर्फ इस हद तक है कि वो फरीकैन को जाकर समझाएं और उनको ये बताएं कि यहाँ आपकी गलती है वहाँ दूसरे की गलती है, प्यार और मोहब्बत के साथ उनको समझाकर उनकी कमज़ोरियों की तरफ मुतवज्जे करें। लेकिन उनका ये काम हरगिज़ नहीं है कि इनफरादी हैसियत से या इज्तमाही हैसियत से काजी बन जाएं। कज़ा का अलग एक निज़ाम मौजूद है और जितने निजी झगड़े हैं वो सारे उस निज़ाम का काम है कि उनको तय कराए। जब इस्लाही कोशिशें जो नसीहत का रंग सिर्फ रखती हैं और नसीहत करना तसादुम नहीं है क्योंकि कुरान करीम ने हर शख्स को नसीहत के ऊपर मामूर फरमा दिया है, इसलिए ये भी समझ लें अच्छी तरह कि किसी को नसीहत करने का ये मतलब नहीं है कि आप उससे मुतसादिम हो रहे हैं। इसलिए अगर आपको कोई नसीहत करता है तो आपको यह हक कोई कहना यह हक नहीं है कि मेरे मामलात में क्यों दखल देते हो, जाओ तुम अपने मामले से मामला रखो। ये हिमाकत है, ये ज़िंदगी की हकीकत को ना समझने के नतीजे में जवाब पैदा होता है। जो आदमी नसीहत करता है वो टकराता नहीं है, वो एक मशवरा देता है, एक बैरूनी आईना दिखाता है। इसीलिए हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने एक मोमिन को दूसरे मोमिन का आईना करार दे दिया। आईना अगर मुतसादिम होगा तो टूट जाएगा लेकिन आईना अगर सही सूरत सिर्फ दिखा देगा खामोशी से और उसका प्रोपेगेंडा नहीं करता, किसी और को किसी के चेहरे का नक्श नहीं बताता, तो इसका नाम तसादुम बहरहाल नहीं है। इसलिए नसीहत करना उनका काम है اور جہاں معین بعض اختیارات نور عامہ کے سیکٹری کو دیے گئے ہیں ان اختیارات کو استعمال کرنا اس کا کام ہے، لیکن نجی معاملات میں یا مالی اختلافات میں قاضی بن کر بیٹھ جانا اور فیصلوں کا پابند کرنے کی کوشش کرنا اور جو ان فیصلوں پر پابندی نہ کرے ان کے خلاف شکایتیں کرنا کہ اس کو سزا ملنی چاہیے، یہ سارا محض فساد ہے. اگر کسی کوئی ایسا فریق جس کے متعلق کوئی شخص مدار سے ہٹ کر کاروائی کرتا ہے، جواباً بدتمیزی اختیار نہیں کرتا، گالی گلوچ سے کام نہیں لیتا، عوام الناس میں پروپیگنڈا نہیں کرتا، بلکہ اپنے دائرہ اختیار میں رہتے ہوئے بالا منتظمین تک بات کو پہنچا دیتا ہے، تو اس کا نام تصادم نہیں ہے. اور اگر ایسا واقعہ ہو تو کوئی فساد آپ کو نظر نہیں آئے گا. جس نے غلطی کی اس کی غلطی متعلقہ افسران تک پہنچائی جاتی ہے، وہ اس کو درست کر لیتے ہیں اور کوئی ٹکراؤ کی صورت نہیں پیدا ہوتی. لیکن اگر ایک طرف سے بھی غلطی ہو رہی ہو، دوسری طرف سے بھی غلطی ہو رہی ہو، تو پھر یہ تفاوت بن جاتا ہے اور اس کے نتیجے میں لازماً فتور پیدا ہوتا ہے. اس لیے یک طرفہ غلطی بھی بری چیز ہے، اس کے نتیجے میں بھی نقصان پہنچ سکتے ہیں، لیکن نظام تباہ نہیں ہوا کرتے. اگر ٹکراؤ والی غلطی پیدا ہو جائے تو نظام تباہ ہو جایا کرتے ہیں. مشین کے کل پرزوں پر آپ غور کریں دوبارہ، ایک پرزہ اپنی ذات میں خراب ہو جاتا ہے، موٹر کو اس سے بھی نقصان پہنچتا ہے، لیکن ایک پرزہ دوسرے پرزے کی راہ میں اٹکتا ہے، اس کا نقصان اس سے بہت زیادہ شدید نوعیت کا ہوتا ہے، اس سے دھماکہ پیدا ہوتا ہے، اس سے تصادم پیدا ہوتا ہے. اس لیے تفاوت کے مضمون کو پیش نظر رکھتے ہوئے پہلی نصیحت تو میری یہ ہے کہ اپنے مدار کو بہرحال نہ چھوڑیں. اگر آپ اپنے مدار کو چھوڑیں گے تو بڑا بھاری احتمال موجود ہے کہ دنیا کے عوام، چونکہ عوام الناس اکثر ان مضامین کو نہیں سمجھتے، اس لیے آپ کے چھوڑنے کے نتیجے میں کوئی دوسرا بھی اپنے مدار کو چھوڑ دے گا، اور جب وہ اپنے منصب سے ہٹ کر آپ سے ٹکرائے گا تو اس کے نتیجے میں آپ دونوں کی بھی ہلاکت ہے اور نظام جماعت کو بھی شدید نقصان پہنچنے کا خطرہ ہے. پہلی مثال کی طرف واپس آتے ہوئے مزید میں اس پر روشنی ڈالتا ہوں. میاں بیوی کا جھگڑا ہوتا ہے، مجلس عاملہ اس کے اوپر بیٹھ جاتی ہے غور کرنے، اور خود ہی فیصلے کرتی ہے، اور فیصلے صرف اس لحاظ سے نہیں کہ وہ نجی جھگڑے سے متعلق فیصلے ہوں کہ ان کو کیسے سلجھایا جائے، افتا کا اختیار بھی اپنے ہاتھ میں لے لیتی، یک طرفہ باتیں سنتی ہے، پھر ایک فریق کو موقع دیے بغیر قضاء کا کام اس طرح کرتی ہے کہ قضاء کے بھی منافی ہے وہ، یعنی قضاء کے ادنا تقاضے بھی پورے نہیں کرتی، دوسرے فریق کو بلاتی نہیں ہے، ان کو پوری طرح موقع نہیں دیتی، حالانکہ اس کو اول تو اس طرح قاضی بننے کا حق ہی کوئی نہیں بنیادی طور پر. قاضی بن جاتی ہے مجلس عاملہ، قاضی پھر ٹیڑھا اور لنگڑا، کیونکہ قاضی بنانے کے لیے مقرر نہیں کیا گیا، اس لیے وہ صلاحیتیں موجود نہیں ہیں اس میں جو قاضی میں ہونی چاہیے، پھر اسی پہ اکتفا نہیں کرتی. قضاء کے دوران بہت سے ایسے معاملات ہیں جن میں فتوے چاہیے، اور ایک متقی قاضی، خدا کا خوف رکھنے والا، جب کسی معاملے میں نہیں جانتا کہ قرآن کا یا سنت کا کیا واضح حکم موجود ہے، تو وہ قضاء کی طرف، اس کو مجلس افتاء کی طرف یا دارالافتاء کی طرف اس معاملے کو بھیجتا ہے، اور جانتا ہے کہ یہ فتوے دینا قاضی کا کام بھی نہیں ہے. قاضی کا کام صرف اتنا ہے کہ جو فتاوے موجود ہیں ان کے اندر رہتے ہوئے وہ اپنے فیصلے صادر کرے. تو ایک مجلس عاملہ اٹھتی ہے، اپنے مقام کو ایک جگہ بھی چھوڑتی ہے اور دوسری جگہ بھی چھوڑتی ہے، اور جہاں افتاء کی ضرورت پیش آتی ہے وہاں خود ہی مفتی بن جاتی ہے، اور مفتی بن کے فیصلے صادر کر دیتی ہے، اور پھر اس کے نتیجے میں فحشا پھیلاتی ہے، جو نقائص سمجھتی ہے، چونکہ ان نقائص کی پوری چھان بین بھی نہیں ہو سکی، ذاتی حقوق جو خاندانوں کے ہیں ان کے بعض معاملات کی پردہ پوشی کی جائے، ان کے معاملات کو منظر میں نہ لایا جائے، اس سے بھی وہ پھر रूगर्दानी करते हुए इस बुनियादी असूल से एक और मामले में एक और तरफ भी रुख करती है जहाँ उसको रुख करने का कोई हक नहीं, और सारे माशरे में बदमनी, बेचैनी और फाशा फैला देती है। ऐसे कामों के लिए मजालिस आमला को मुकर्रर ही नहीं किया गया। अगर इस तरह करेंगी और जिनके मुतल्लिक जिनकी हक तलफी की जाएगी इन तरीकों पर, जिनको टकराव की दावत दी जाएगी, वो आगे से टकराव करेंगे तो सारा निज़ाम जमात टुकड़े टुकड़े होकर बिखर जाएगा। और अगर नहीं करेंगे तो तब भी ये जालिम रहेगी मजलिस आमला, जिसने नाजायज़ किसी फरीक के ऊपर जुल्म किया, उसको कोई हक नहीं था। ऐसे बाज़ मामलात मेरे इल्म में आए तो मैंने फौरी तौर पर मजालिस आमला को मुअत्तल किया, लेकिन मुझे इस मौके पर बयान करने की ज़रूरत इसलिए पेश आई कि जो कमीशन मुकर्रर किया गया वो बज़ाहिर ऐसे लोगों पर मुश्तमिल था जो बड़ी समझ बूझ रखते हैं, और उस कमीशन ने इन बुनियादी बातों को नोट किए बगैर कि क्या हो गया है वहाँ, क्या क़यामत बरपा हुई है, कुरान के बुनियादी असूल को छोड़ा गया है, ख़ुद काजी बनने की कोशिश की और ये फैसला करने की कोशिश शुरू कर दी कि कौन सा फरीक ठीक था और कौन सा गलत था। चुनाचे मैंने अपने फैसले में फिर मुझे ये भी लिखना पड़ा कि आइंदा ये मेंबरान जो हैं कमीशन के, इनको कम से कम एक साल तक के लिए कोई तहकीकी काम ना दिया जाए, क्योंकि बुनियादी तौर पर ये अहलियत ही नहीं रखते। तो मुझे ये ख्याल आया कि अगर ऐसे मेंबरान जो बड़े मुखलिस हैं, तजर्बाकार हैं निज़ाम जमात में, उनको भी इस बुनियादी इन बाज़ बातों के बुनियादी फ़र्क मालूम नहीं है, इसलिए ज़रूरी है कि सारी जमात को मुखातब करते हुए ये मामलात उनके सामने लाए जाएँ, ताकि कुरान करीम की इस आयत को नज़रअंदाज करते हुए किसी किस्म के तसादुम की सूरत भी जमात अहमदिया में पैदा ना हो। और मुझे ताजुब है कि किस तरह अब तक ये बात मेरी नज़र से ओझल रही कि हमारी मजालिस आमला को भी बहुत बड़ी बड़ी तरबियत की ज़रूरत है। इस सिलसिले में बाज़ और इकदामात मैं करूँगा इंशाअल्लाह ताला, हसब तौफीक उन पर मैं गौर कर रहा हूँ, लेकिन सरे दस सारी जमात की तरबियत की ज़रूरत है। उनको बताना चाहिए कि रखने किस तरह पैदा होते हैं, किसी एक कुरानी तालीम को नज़रअंदाज करने के नतीजे में फसाद पैदा होता है। चुनांचे दूसरी मिसाल आपके सामने मैं ये रखता हूँ कि एक जगह एक लजना का इजलास हो रहा है और बड़ा अहम लजना का की कोई तकरीब मुनक़िद हो रही है, बड़ी अहम तकरीब है, सारे मुल्क से मेंबरात आई हुई हैं इसलिए कि उनकी तरबियत की जाए, और जब उनकी अपनी तरबियत का इम्तिहान होता है तो कतअन सारे तरबियत के तकाजे या पुरानी तालीमात को भुलाकर तसादुम की राह अख्तियार कर लेती हैं, यानी निज़ाम जमात से तसादुम की राह। एक ऐसे ही मौके पर एक जगह एक लड़की रोती हुई वावेला करती हुई बुलंद आवाज़ में अपने खामन के मुतल्लिक खिलाफ और उसके रिश्तेदारों के मुतल्लिक बातें करती हुई लजना की तकरीब में पहुंच जाती है। वो कहती है फलां आपके करीब ही फलां खामन ने मुझ पर जुल्म किया, मुझे ये किया, मुझे वो किया, जूद खूब किया, उसके वालदैन ने हमें ये किया और ये मजालिम किए, उसने मेरे वालदैन को ये कहा। निज़ाम जमात का तकाजा ये है कि लजना मौला की अहदेदार फौरन उसकी ज़ुबान बंदी करें, उनसे कहें हो सकता है तुम मजलूम हो, लेकिन हम इस मुकाम पर फायज नहीं हैं कि तुम्हारे जुल्म की यकतरफा दास्तान सुने। अव्वल तो यकतरफा दास्तान सुनना ही इंसाफ के तकाजे के खिलाफ है, और अगर कोई सुना देता है सरसरी तौर पर या मसन बाज़ ख़तों में मेरे सामने आ जाती है तो फिर सुनने वाले का जो सरसरी तौर पर सुन लेता है या गुजरते हुए उसके कान में पड़ जाती है, ये बुनियादी फ़र्ज़ है कि यकतरफा राय सुनकर कोई नतीजा अपने जहन में कायम ना करे, कोई बद असर कायम ना करे। लेकिन एक नहीं दो नहीं बार बार वो मुंतजमीन जो दुनिया लोगों की तरबियत के लिए एक तकरीब मुनक़िद कर रहे हैं वो ये ओहदेदारान ये रद्द अमल दिखाती हैं कि ना वो काजी ना उनको ये हक कि इन मामलात में फ़ैसला करें, बजाय इसके कि उस फरीक को जो अपने मनसब से हटकर उनके पास आया था, अपने दायरा इख्तियार से हटकर उनके पास आया था, उसको समझाते कि बुलंद आवाज़ से फाशा का जिक्र करना जायज़ नहीं है, और गैर गैर महल जगह में ये बातें करना जायज नहीं है, तुम फितूर पैदा कर रही हो। हमें इससे कोई गरज नहीं है कि तुम मजलूम हो या जालिम हो, लेकिन अपने इस फेल से निजाम जमात पर तुम जरूर जुल्म कर रही हो, इसलिए तुम काजी के पास रुजू करो या अमूर आमा के पास जाओ, ताकि इब्तदाई मामले जो अमूर आमा तय किया करती है, शोबा अमूर आमा तय किया करता है, वो तय करें, या इस्लाह और शाद के पास जाओ या अमीर के पास पहुंचो, उनको कहो तुम मेरे बाप की जगह हो, तुम सारे निज़ाम के अमीर मुकर्रर किए गए हो, तुम्हारे दायरे में एक वाकया हो रहा है, तहकीकात करवाओ, या तो समझाने की कोशिश करो, और अगर नहीं समझ सकता तो फिर हमें बताओ कि हमें कैसी कार्रवाई करनी चाहिए ताकि मामला फहमी हो सके। उस लजना के अहदेदारों को ये भी ख्याल नहीं आता कि कुरान करीम जो वो बार बार पढ़ती हैं और अक्सर उनमें से तर्जमा भी जानती हैं अहदेदारों में से, उसमें लिखा हुआ है कि जब निजी झगड़े हों तो फरीक मिन अहले ही व फरीक मिन अहलेहा, ये दो फरीक मुकर्रर हों, एक अहल मर्द के अहल से और एक औरत के अहल से, जो हकम हों, उनमें फैसला करने की ताकत हो, खुदा ताला ने उनको हिकमत अता फरमाई हो, उनको चुनो, वो आपस में बैठें और मामले तय करें, और अगर वो नहीं हो सकते तो फिर कज़ा का रास्ता खुला है हर शख्स के लिए। ये करने की बजाय इस कदर चस्का उठाया उन बातों में कि सारा निज़ाम वहाँ धर्म भरम हो गया, वो इजलास मुलतवी हो गए, वो उस घेरे पड़ गए उस लड़की के इर्द गिर्द, और सारे इकट्ठे हो गए जलसे की बातें सुनने की बजाय, तकरीरें सुनने की बजाय वो सारे महफिल लग गई और बातें शुरू हो गई, बड़ा जुल्म हो गया, बड़ा अंधेर हो गया, फलाँ ने इतना ये कर दिया, फलाँ ने वो कर दिया, और फिर उसमें अपनी तानों जबान दराजियों में और तान में खलीफा वक्त को भी नहीं छोड़ा गया। उस लड़की ने फिर और भी दर्दनाक बातें बयान की कि मेरे वालदैन से यकतरफा बातें सुनकर खलीफा वक्त ने बायकाट कर दिया, उनकी बातें उनको उनकी तरफ मुतवज्जो नहीं होता, इसलिए कि उसके इर्द गिर्द दो तीन हाशी मवाशी ऐसे हैं जो यकतरफा बातें उसके कानों में डालते हैं। उस वक्त भी किसी को खुदा का खौफ नहीं आया कि अब हमला ऐसी जगह किया जा रहा है जहां हद से ज्यादा तसादुम है, दुनिया ने समाज दुनिया पे हमला कर दिया, जैसे उसी किस्म का वाकया है या उसी उससे बढ़कर नौइयत का है, और किसी को ख्याल नहीं आता। और दो किस्म के मिजाज के लोग एक ही बात कहते हैं, इसके नतीजे में उसका मुंह फिर भी बंद नहीं कराया जाता, यानी मोहब्बत और प्यार से समझा कर, मेरा मतलब है सख्ती से मुराद नहीं है, उसको ये नहीं कहते कि तुम पहले अपने खामंद के ख़िलाफ़ यकतरफा बातें कर रही थी, अब तुम खलीफा वक्त के ख़िलाफ़ यकतरफा बातें कर रही हो, तुम्हारे खामंद को तो हम नहीं जानती, लेकिन खलीफा वक्त के हाथ पर तो हमने मुनसिफ समझ के बैत की हुई है, ये ईमान रखते हुए बैत की है कि वो खुद मुनसिफ नहीं बल्कि इंसाफ का मुहाफिज़ है दुनिया में, तुम ऐसे शख्स के ऊपर अदल के खिलाफ इल्ज़ाम लगा रही हो, इसलिए हमें अब मजीद तुम्हारी बातें सुनने, अगर पहले सुन भी ली थी, चस्के उठाए भी थे नजायज, अब हम तुम्हारी मजीद बातें नहीं सुनेंगे। उसकी बजाय कहती हैं कि हाँ हाँ ये तो फलां शख्स की वजह से या फलां अशखास की वजह से, वो प्राइवेट सेक्रेटरी उसका दोस्त है, वो अफसर हिफाजत उसका दोस्त है, वो फलां उसका दोस्त है, उसकी यकदरफा बातें सुनता है और मजबूर हो गया है। अब अमरे वाकया ये है कि ऐसी बातें करने वाले दो किस्म के हो सकते हैं, या मुनाफिकीन, या वो जो खलीफा वक्त के ऊपर हमला नहीं करना चाहते, अपनी तरफ से उसका दिफा कर रहे होते हैं और बात एक ही होती है। कुरान करीम ने इस मजमून को भी बयान फरमा दिया है, ना सिर्फ ये फरमाया कि तफावुत नहीं देखोगे खुदा की कायनात में, बल्कि रूहानी कायनात में जहां जहां तफावुत के इहतमालात हैं उन सब का जिक्र कुरान करीम ने फरमाया हुआ है। खुद हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की ज़ात पर भी ऐसे हमले हुए, आपके मुतल्लिक बातें ये की गई हो उज़ुन कि वो तो कान है मुजस्सम, यानी लोगों की बातें सुनता है और मान जाता है, उसके नतीजे में बाद दूसरे लोगों के खिलाफ फैसले कर देता है नऊज़ बिल्लाह मिन ज़ालिक, या उनसे मुतनफ़्फ़ुर हो जाता है, उनसे पीछे हट जाता है। कुरान करीम ने उसका बहुत प्यारा जवाब दिया है, फरमाया उज़ुनो खैर लकुम, कान तो है लेकिन सिर्फ भलाई का कान है, बुराई का कान नहीं है। जब बुरी बातें किसी से सुनता है तुम्हारे मुतल्लिक, तो तुम पर हुस्न ज़न रखता है और यकतरफा फैसले नहीं करता। जब अच्छी बातें सुनता है तो कबूल कर लेता है, क्योंकि वो तुमसे प्यार करता है, तुम्हारे ऊपर हुस्न ज़न रखता है। इसलिए कान बेशक कहो, लेकिन खैर का कान कहो, भलाई का कान कहो। यही आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के इत्तबा में आपके सब ग़ुलामों की कोशिश होनी चाहिए और होती है। खुलफाए वक्त के लिए भी यही वो सुन्नत है जिसकी पर वो अमल की पैरवी करते हैं। इसलिए ये भी जवाब किसी ने नहीं दिया कि उज़ुन व खैरिल लकुम, तुम्हारे लिए भलाई का कान तो हो सकता है, हम बुराई के कान के तौर पर उसको तस्लीम नहीं कर सकते। बल्कि अपनी तरफ से ये दिफा पेश किया कि हाँ है तो कान, लेकिन कान बेचारे का क्या कसूर, वो तो उस जुबान का कसूर है जिसने पागलों वाली झूठी लगभ बातें उस तक तो पहुंचाई। जैसा कि मैंने बयान किया, ऐसी बातें करने वाले दो किस्म के हो सकते हैं। मैं हुस्न ज़नी रखता हूँ लजना पर और मैं समझता हूँ कि उन्होंने अपनी तरफ से मेरा दिफा किया है, अपनी तरफ से मुझे माजूर करार दिया है। लेकिन मुनाफिक भी तो इसी तरह हमले करते हैं। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का एतमाद उठाने के लिए भी इसी किस्म की बातें की गई थी और वो लाजमन मुनाफिकीन थे। अब भी मुआशरे में जब खलीफा वक्त पर हमला किया जाता है या पहले जब भी किया गया, हमेशा इस तरह किया जाता है कि उसके ऊपर एक इल्ज़ाम को तस्लीम करके उसकी एक वजह जवाब बयान की जाती है। फलां साहब जो हैं वो तो फलां की बातों में, फलां की बातों में आ गए। कादियान में मुझे याद है बचपन में बड़े बड़े फितने पैदा हुए और फितना परदाज़ों ने आगाज़ हमेशा नज़ारत उमूर आमा पर या नज़ारत इस्लाह इरशाद पर या नज़ारत तालीम पर हमले के ज़रिए किया और कहा कि खलीफा वक्त को तो पता ही नहीं, उसके सामने झूठी फाइलें पेश की गई। या कज़ा पर हमला किया और कहा कि कज़ा ने देखो कितना जुल्म किया है कि खलीफा वक्त के सामने गलत मामलात पेश करके उनसे गलत फैसले ले लिए। तो कुरान करीम ने तो हमेशा के लिए ये बात पेश करके आपकी रहनुमाई फरमा दी थी, आपकी आंखें खोल दी थी, आपके कान खोल दिए थे, बता दिया था कि इस तरह हमले हुआ करते हैं, उन हमलों से बाखबर रहो और जो तुम्हारा मनसब नहीं है उस मनसब से हटकर तुमने कोई बात नहीं सुननी ना कोई बात करनी है। चुनाचे अगर आप मनसब में रहें और अपने दायरे में रहें तो फिर कोई फतूर पैदा नहीं हो सकता जो तफावुत के नतीजे में पैदा होता है। अब इस मामले में जब ये कहा जाता है कि फलां शख्स ने, फलां खलीफा ने फलां की बात सुन ली, मियां मौली अबुल तासाब मरहूम की बात के मुतल्लिक कहा जाता था कि उसकी बात सुन ली, मीर दाऊद की बात सुन ली, फलां की सुन ली, फलां की सुन ली, या नाज़िर उमूर आमा की, सईद वलीउल्लाह शाह की बात सुन ली या काजी की बात सुन ली, तो सुनने वाले का फ़र्ज़ था, उसका फ़र्ज़ था कि अगर ये बात है तो मैं कौन हूँ, मुझे तुम क्यों बता रहे हो, मेरा ये मनसब नहीं है कि मैं कज़ा पर या इस्लाह और नज़ारत इस्लाह और शाद पर या किसी और नज़ारत के ऊपर मुहाकमा करूँ या उन पर जज बनकर बैठ जाऊं। इसलिए तुम मुझे क्यों बता रहे हो, तुम अपने मनसब से हट चुके हो और चाहते हो कि मैं भी अपने मनसब से हट जाऊं। तुम्हारा फर्ज है कि अगर तुम समझती हो कि खलीफा वक्त मासूम है वाकियातन, तो जिन बातों में तुम समझती हो कि वो आ गए हैं उन खलीफा वक्त को बताओ कि तुम इन बातों में ना आओ, उसको लिख कर भेजो। और फिर तुम्हारे लिए दो ही रस्ते हैं, या तो उसके अदल पर फिर हमला करो, ये ना कहो कि नाज़िर उमूर आमा बददियानत है, फिर जुरत के साथ तकवा के साथ ये फैसला करो, ये जो भी तुम्हें तकवा नसीब हुआ उसके मुताबिक कि खलीफा वक्त झूठा है, खलीफा वक्त बददियानत है, उसको छोड़ दो। अगर छोड़ दोगे तो तब भी रखना पैदा नहीं होगा, लेकिन बीच में रहकर जब तुम तसादम की राह अख्तियार करोगे तो तफावत पैदा होगा और तफावत के नतीजे में लाजमन फतूर होगा, ये हम बर्दाश्त नहीं कर सकते। अगर ये मसलक इख्तियार करते हमेशा लोग तो कभी कोई फितना पैदा ना होता, सिर ही नहीं उठा सकता था फितना। आज भी पाकिस्तान में भी बाहर भी जहां भी मुतफन्नी पैदा होते हैं वो ये आवाज़ नहीं बुला, पहला हमला खलीफा वक्त पर नहीं किया करते, वो कहते हैं कि فلاں شخص نے ہماری دشمنی میں خلیفہ وقت تک یہ بات پہنچائی, فلاں شخص نے فلاں آدمی سے پیسے کھا لیے, اس کی دعوتیں اڑائیں اور پھر خلیفہ وقت کی یہ گمتری کی بات کی, خلیفہ وقت سے یہ بات کہی. ایک مخرج ہے اس وقت, وہ لوگوں کے پاس پہنچتا ہے اور بڑی چاپلوسی سے کہتا ہے کہ میں تو عاشق ہوں خلیفہ وقت کا, خلیفہ وقت تو بہت ہی بلند مقام رکھتے ہیں اور میں تو معافیوں کی عاجزانہ درخواستیں بھی کر رہا ہوں لیکن معافی نہیں ملتی. ناظر عمر عامہ ایسا ذلیل آدمی ہے کہ وہ راشی ہے, وہ فریق ثانی سے دعوتیں اڑا چکا ہے, فریق ثانی سے پیسے کھا چکا ہے, حالانکہ جو مخرج ہے میں اس کے متعلق جانتا ہوں کہ وہ اس کو عادت ہے لوگوں کو پیسے چڑھانے کی اور دعوتیں کھلانے کی, اور میں نے آغاز خلافت ہی میں اس کے متعلق متنبع کر دیا تھا عہدیداروں کو کہ اس کی کوئی دعوت قبول نہیں کرنی آپ نے. اب چونکہ خود اس مرض کا شکار ہے, وہ دوسروں کو ناظر عمر عامہ کے متعلق یہ باتیں کرتا ہے, اور ظلم کی بات یہ ہے کہ سننے والے سن لیتے ہیں, وہ کہتے ہیں کہ ہاں خلیفہ وقت نے ناظر عمر عامہ کی بات سن لی ہے اس لیے اس بیچارے میں ظلم ہو رہا ہے, حالانکہ اس کا اگلا نتیجہ نہیں نکالتے. جو خلیفہ اتنا بے وقوف اور احمق ہو کہ اس کو معاملہ فہمی ہوئی کوئی نہیں, جس طرف سے بات سنی اس کو فوراً قبول کر لیا, وہ اس لائق کہاں ہے کہ تم اس کی بیعت میں رہو. اس لیے تمہارے تقویٰ کا یہ تقاضا ہے اگر تم متقی ہو کہ اس کی بیعت سے الگ ہو جاؤ, لیکن بیعت پر قائم رہتے ہوئے تمہیں تصادم کی اجازت نہیں دی جا سکتی. یہ وہ آیت ہے جس کے متعلق قرآن کریم ہمیں ہمیشہ کے لیے متنبہ کر چکی ہے, یہ وہ بات ہے جس کے متعلق قرآن کریم کی ایک آیت ہمیں ہمیشہ کے لیے متنبہ کر چکی ہے کہ خبردار تفاوت کی راہ اختیار نہ کرنا. تفاوت نام ہے دو موتوں کے ٹکرانے کا, دو ایسی چیزوں کے ٹکرانے کا جو دونوں اپنے منصب سے ہٹ چکی ہیں. اس لیے اگر ایک کو ٹکرا اپنا منصب چھوڑتے ہوئے دیکھو وہ بھی, تو تم اسی رو میں بہہ کر اپنا منصب نہ چھوڑ دینا. بس ایسے فتنے تو پیدا ہوتے رہیں گے اور ہمیشہ اصلاح کے نام پر ہوں گے, کیونکہ قرآن کریم فرماتا ہے کہ اذا قیل لہم لا تفسدوا فی الارض قالوا انما نحن مصلحون, جب ان سے کہا جاتا ہے کہ تم زمین میں فساد برپا نہ کرو تو کہتے ہیں ہم تو اصلاح کی خاطر بات کر رہے ہیں, نظام جماعت میں فتنہ پیدا ہو رہا ہے, اس کے متعلق ہم عوام الناس کی رائے کو رائے عامہ کو بیدار کر رہے ہیں اور بتا رہے ہیں کہ ایسی ایسی خطرناک باتیں پیدا ہو رہی ہیں. ان کے متعلق یہ کیوں کہہ دیا الا انہم ہم المفسدون ولکن لا یشعرون, خبردار وہ خود مفسد ہیں اور وہ ان کو علم نہیں ہے. یہ تو اس میں تو بظاہر کوئی دلیل نہیں ہے. انہوں نے کہا ہم اصلاح کرتے ہیں, انہوں نے کہا نہیں تم مفسد ہو. کس دلیل سے ان کو مفسد قرار دیا جا سکتا ہے؟ وہ وہی دلیل ہے جس کا اس آیت کریمہ میں ذکر ہے جس کی میں نے آغاز میں تلاوت کی تھی. ایک شخص جب اپنے منصب سے ہٹ کر باتیں کرتا ہے تو خواہ وہ اصلاح کی باتیں ہوں وہ ضرور مفسد ہے, کیونکہ قرآن کریم نے فساد کی تعریف ہی منصب سے ہٹنا قرار دیا ہے. تفاوت جیسا کہ میں نے بیان کیا ہے, عربی زبان کے مطابق ان دو چیزوں کے ٹکراؤ کا نام ہے جو اپنے منصب سے الگ ہو چکی ہیں, اپنے مقام کو چھوڑ کر فوت ہو چکی ہیں اپنی جگہ سے. بس جو جس شخص نے کوئی اصلاح کی بات کی ہو اور اس کا مقام ہی نہ ہو وہ اصلاح کی بات کرنے کا, وہ قضاء میں دخل دے رہا ہے, کبھی امور عامہ میں دخل دے رہا ہے, کبھی تعلیم میں دخل دے رہا ہے, نہ اس کو ناظر امور عامہ مقرر کیا, نہ قاضی مقرر کیا گیا, نہ اور عہدے دیے گئے, اپنے محلے کا سیکرٹری بھی نہیں ہے, اور سیکرٹری بھی ہے تو اس کا کام ہے اپنے مجلس عاملہ میں بات کرنا یا اوپر کے عہدوں کو متنبہ کرنا یا عوام الناس میں بغیر کسی کی ذات پر حملہ کیے عمومی نصیحت کرنا. تو ان چیزوں پر اگر کوئی قائم رہتا ہے تو وہ فساد پیدا کر ہی نہیں سکتا. اس لیے اگر وہ کہتا ہے میں مسلم ہوں تو بے شک مسلم کا دعویٰ کرتا پھرے, اس کے اوپر کوئی ہمیں اعتراض نہیں, قرآن کریم اس کو اجازت دیتا ہے. لیکن اصلاح کی بات کر رہا ہو, خاص سچی بھی ہو, لیکن منصب سے ہٹ کر کر رہا ہے تو وہ لازماً مفسد ہے. اور بہت سے ایسے مفسد ہیں ان کے متعلق قرآن کریم فرماتا ہے کہ
عمدن مجرم نہیں ہو رہے ہوتے بعض دفعہ, ولیکن لا یشعرون, ان بیچاروں کو پتہ ہی نہیں کہ وہ کیا کہہ رہے ہیں. اس لیے دونوں قسم کے لوگ نظام کو تو بہرحال نقصان پہنچا دیتے ہیں, عمدن مفسد ہوں گے تو خدا کے ہاں مزید سزا پائیں گے, اور بغیر عمد کے مفسد ہوں گے تو نظام کو تو بہرحال نقصان پہنچا دیں گے, ان کو اس درجے کی سزا ملے یا نہ ملے جو باشعور جرم کرنے والے کو ملتی ہے, یہ الگ مسئلہ ہے. اس لیے لا یشعرون والے پہلو کے تابع یہ باتیں کئی لوگ مجھے لکھتے ہیں جب ان کے اوپر پکڑ کی جاتی ہے کہ ہم نے جان بوجھ کر نہیں کی, ہم نیک دلی سے یہ کرنے والے تھے. ان کو میرا یہی جواب ہے کہ تم چاہے نیک دلی سے کسی کو قتل کرو یا بد دلی سے قتل کرو, وہ تو مارا گیا جس کو قتل کر دیا گیا. یہ فیصلہ کرنا خدا کا کام ہے کہ تم نے بدنیتی سے اس کو مارا تھا یا نیک نیتی سے مارا تھا. جیسا کہ قرآن کریم میں ایک جگہ پتہ چلتا ہے کہ حضرت موسیٰ نے سوال کیا کہ کیوں مار دیا تم نے, انہوں نے بتایا کہ مارا تو ہے لیکن نیک نیتی سے مارا ہے کیونکہ خدا کا حکم تھا. تو بعض دفعہ ایسی باتیں بھی ہوتی ہیں کہ کسی کے قتل کا, کسی کی موت کا قانون فیصلہ کر دیتا ہے, اور چونکہ خدا قانون کا مرجع اور منبع ہے اس لیے جب خدا کسی کو حکم دیتا ہے تو وہ اور مسئلہ بن جاتا ہے. لیکن جہاں تک مرنے والے کا تعلق ہے اور جہاں تک دیکھنے والوں کا تعلق ہے وہ قتل ہی کہلائے گا. چنانچہ حضرت موسیٰ علیہ الصلوۃ والسلام نے یہی اعتراض کیا کہ تم نے کیوں ناحق مار دیا کسی کو, حالانکہ خدا کے نبی تھے, لیکن دیکھنے والے کے نقطۂ نگاہ سے ان کا اعتراض درست تھا. بس جہاں تک معاشرے کا تعلق ہے, جو شخص بھی کسی مقصد سے ہٹتا ہے, اپنے مقام اور مرتبے سے ہٹ کر بات کرتا ہے, اپنے دائرے سے نکل کر بات کرتا ہے, ساری جماعت کو اس بات کا حق ہے اور اس کا فرض ہے کہ اس کو متوجہ کرے اور کہے کہ جہاں تک قرآنی تعلیم کا تعلق ہے ہمارے نزدیک تم مفسد ہو اور ہم تمہارا یہ دعویٰ قبول نہیں کریں گے کہ تم نے اصلاح کی خاطر یہ بات کی تھی. یہ دعویٰ جو ہے تم جانو اور خدا جانے, ہمیں اس سے غرض نہیں, لیکن جو تم کام کر رہے ہو اس کے نتیجے میں جماعت میں فتنہ اور فساد پیدا ہوگا. پھر انفرادی طور پر بعض فحشاء پھیلانے والے ہیں, ایک جگہ سے دوسری جگہ پہنچتے ہیں اور کہتے ہیں فلاں بد کردار ہے اور فلاں بد کردار ہے, اور ظلم کی بات یہ ہے کہ لوگ ان کی باتوں کو سن لیتے ہیں. سوائے ایک صورت کے, اور کسی صورت میں یہ بات سننا جائز نہیں, سننے والے کو منہ بند کرنا ضروری ہے اس موقع پر, اور کہنا ضروری ہے کہ قرآن کریم نے اس بات کی تمہیں اجازت نہیں دی, اور قرآنی اصطلاح میں تم جھوٹے ہو کیونکہ تم غلط جگہ بات کر رہے ہو اور جو بات کر رہے ہو اس کے گواہ تمہارے پاس نہیں ہے. اگر گواہ ہیں تو پھر بھی ہمارے پاس بات نہ کرو, پھر تمہیں چاہیے کہ نظام جماعت سے پاس جاؤ, جو لوگ مقرر ہیں اس بات پر ان سے بات کرو. یہ بات سننا کسی کے لیے جائز ہی نہیں ہے کیونکہ اسی سے آگے فحشاء پھیلتی ہے, سوائے ایک صورت کے کہ وہ ایک مریض کو کے متعلق نظام جماعت کو مطلع کرنے کی خاطر اس کی بات سنتا ہے تاکہ اس کو پتہ لگ جائے, نظام جماعت کو معلوم ہو جائے کہ ایک بیماری کا گڑھ ہے جو وائرس کا شکار ہے اور جگہ جگہ پھر رہا ہے اور اس وائرس کو پھیلا رہا ہے. جس طرح بعض مریض ہیں جو بیماریاں پھیلاتے ہیں ان کے متعلق بر وقت اطلاع کر دی جاتی ہے, بعض بولے کتے پھر رہے ہوتے ہیں اس سے ان کے کاٹنے سے پاگل پن ہو جاتا ہے, جن کو کاٹتے ہیں وہ پاگل ہو جاتے ہیں, ان کے متعلق اطلاع کرنا تو فرض ہے. اس لیے اگر کوئی اطلاع کی خاطر کسی کی بات کو سن کر غور سے کیا کہتا ہے اور اچھی طرح ذہن نشین کر کے تاکہ اس کی طرف غلط بات منسوب نہ کرے, پھر وہ بات نظام جماعت تک پہنچائے تو یہ سننا ناجائز نہیں ہے. لیکن شرط یہ ہے کہ بلا کم و قاست اس بات کو پھر ضرور نظام جماعت تک پہنچائے, اس کے بغیر اس کو کوئی حق نہیں ہے. تو جتنے فحشاء پھیلتے ہیں, جتنے اعتماد اٹھتے ہیں نظام جماعت سے, جتنے فساد پیدا ہوتے ہیں, ان کے نتیجے میں آپ کی زندگی کا ہر اجتماعی شعبہ متاثر ہو جاتا ہے. کسی اجتماعی شعبے کی حفاظت کا کی یقین دہانی نہیں کی جا سکتی. اوپر سے نیچے تک आप दुश्मन के सामने अपने सींगे नंगे करके खड़े हैं गोया के, और इसके लिए कुरान करीम ने आपको जो ढाल दी थी उसको छोड़ बैठे हैं, और वो ढाल इसी आयत में बयान फरमाई गई है। हर जमात अहमदिया के मेंबर का फर्ज है, उसने लंबे सफर करने हैं, अभी अपने मुआशरे अपने निज़ाम की हिफाजत करनी है, क्योंकि ये जमात 100 साल के लिए तो नहीं थी। अभी तो हमें अपने आला तर मकसद को हासिल करने में, यानी दीन मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को तमाम अदियान पर गालिब करने में बड़ा वक्त दरकार है। उस वक्त से पहले अगर आप इन कदरों से हट जाएंगे, इन बुनियादी उसूलों से हट जाएंगे, जिनके हटने की कुरान करीम किसी कीमत पर इजाज़त नहीं देता, जिनके मुतलिक खोल कर बयान कर रहा है कि एक ज़र्रा भी तुम इन मनासिब से हटोगे तो तुम्हारा उसका नतीजा लाजिमन मौत है और फसाद है और बेनज़मी है, कुछ भी तुम्हारे पास बाकी नहीं रहे। इतनी वाज़े नसीहत के बावजूद अगर आप बार बार इन बातों को नज़रअंदाज करेंगे, बार बार नसीहत को सुनेंगे और फिर भी फाशा को अपने अंदर फैलने देंगे चस्कों की खातिर, या औरतों और मर्दों के झगड़ों को अपने कानों के चस्कों की खातिर सुनेंगे, तो आप कौमी मुजरिम हैं। नीयत भलाई की है या नहीं ये मैं नहीं जानता, लेकिन कौमी मुजरिम ज़रूर हैं। इसलिए सारी दुनिया के अहमदियों को इस बात में मुतनब्बे हो जाना चाहिए, जो इख्तियार उनको दिया गया है उससे उन्होंने नहीं हटना, जो इख्तियार कुरान करीम ने बनी नौ इंसान को दिए हैं उससे अगर वो हटते हैं तो फिर आप ना हटें, और उनको यकतरफा टकराने वाला समझ लें, लेकिन आपने अपने मुकाम को छोड़कर उनकी तरफ मायल नहीं होना। अगर ये होगा तो जैसा कि मैंने बयान किया तफावुत फिर नहीं होगा। फिर अगर आपसे कोई एक तरफा टकराता है, अपने मनसब को छोड़ता है और जमाती निज़ाम पर हमला करता है, तो खुदा ने वादा किया है कि उसने उसके लिए शोला बरदार मुकर्रर फरमा रखे, उसे जहन्नम तक पहुंचा के छोड़ेंगे, उसको ज़रूर नाकाम और नामुराद करके दिखाएंगे। इसलिए आपको क्या ख़तरा है कि आप उठते हैं और उससे मुतसादम होने के लिए अपनी राहें छोड़ देते हैं, अपने रस्तों से हट जाते हैं। इन अमूर पर कई दफ़ा मैं खुतबात दे चुका हूँ, लेकिन फिर बार बार ये बातें सामने आती हैं, क्योंकि लोग समझते हैं मामूली बातें हैं, क्या फ़र्क पड़ा अगर हमने चस्के से फलां की बात सुन ली, साथ साथ अपनी जानिस में खलीफे वक्त की हिफाजत भी कर ली, कह दिया कि हाँ हाँ किसी की बातों में आ गया होगा, खुद तो अपनी ज़ात में शरीफ आदमी लगता है, खुद तो झूठा और गैर मुनसिफ नज़र नहीं आता, इसलिए ज़रूर बातों में आया होगा, यानी गैर मुनसिफ भी करार दे दिया और बेवकूफ़ भी साथ ही करार दे दिया, अच्छा दिफा किया खलीफे वक्त, यानी पहले ने तो सिर्फ आप जालिम कहा था, आपने कहा हाँ जालिम सिर्फ नहीं है, अहमक भी बड़ा सख्त है और उसको आदत है चुगलियों की भी, एक तरफा बातें सुनता है और फैसले देता चला जाता है। हुस्ने जन्नी में मैं कहता हूँ कि आपने अपनी तरफ से दिफा किया, लेकिन ये क्या दिफा है? इसके मुतलिक तो ये मिसरा गालिब का आप पर सादिक आता है कि हुए तुम दोस्त जिसके, दुश्मन उसका आसमान क्यों हो? अगर ऐसे ही दिफा करने हैं आपने खिलाफत के, यही अज़म थे आपके जब आपने अहद किए थे कि हम क़यामत तक अपनी नस्लों को भी ये याद दिलाते रहेंगे कि तुमने खिलाफत अहमदिया की हिफाजत कर दी और उसके लिए हर चीज़ की कुर्बानी के लिए तैयार रहोगे, अगर यही अहद से आपकी मुराद है तो ये अहद मुझे नहीं चाहिए, खिलाफत अहमदिया को ये अहद नहीं चाहिए, क्योंकि इस किस्म की हिफाजत नुकसान पहुँचाने वाली है, फ़ायदा पहुँचाने वाली नहीं है। लेकिन सिर्फ एक खिलाफत का मामला नहीं है, सारे निज़ाम इस्लाम का मामला है, तमाम इस्लामी कदरों का मामला है। हम तो दूर के मुसाफिर हैं, एक सदी का हमारा सफ़र नहीं है, सैकड़ों साल तक और खुदा करे हज़ारों साल तक हम इस्लाम की अमानत को हिफाजत के साथ नस्लन बादा नस्लन दूसरों तक मुंतकिल करते चले जाएं। इस अहम मकसद के लिए आपको पूरी तरह हथियारबंद तो होना चाहिए। उन मामलों में क्यों बार बार आप शैतान के हमलों के लिए अपने सीनों को पेश करते हैं जिनमें कुरान करीम ने खोल खोल कर आपको बयान फरमा दिया है कि इन उसूलों से हटोगे तो मौत के सिवा तुम्हारा कोई मुकद्दर नहीं।
अल्लाह الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله.
نماز جمعہ اور نماز عصر کے مان بعد کچھ نماز جنازہ کچھ مرحومین کی نماز جنازہ غائب ہوگی. سب سے پہلے تو ہمارے عزیز دوست اور پرانے سلسلے کے دیرینہ کارکن جو آپ کے ہاں انگلستان میں ایک لمبا عرصہ تک امیر جماعت انگلستان کے طور پر کام کرتے رہے ہیں, یعنی مکرم بشیر احمد خان صاحب رفیق کی والدہ کی وفات کی اطلاع ملی ہے. ان کی والدہ مولوی محمد الیاس خان صاحب کی بیٹی تھیں, جن کے دو سب صاحبزادے بھی جماعت میں اللہ تعالیٰ کے فضل سے اپنی خدمتوں میں اور تقویٰ کے ساتھ وفا کے ساتھ وابستگی میں بہت معروف ہیں, یعنی مولوی عبدالسلام خان صاحب اور مولوی عبدالقدوس خان صاحب. مولوی تو نہیں کہلاتے, عبدالسلام خان صاحب اور عبدالقدوس خان صاحب. ان کی والدہ موسیہ تھیں اور بہت ہی سلسلے کے ساتھ گہرا محبت و اخلاص اور وفا کا تعلق رکھنے والی. مولوی محمد الیاس خان صاحب خود بہت بڑے ایک سلسلے کے عالم تھے. 1907 میں آپ نے بیعت کی تھی اور آپ کے دو بیٹے بھی خدا کے فضل سے بہت جماعت میں نمایاں مقام رکھنے والے تھے. ایک تو زندہ ہے ماشاءاللہ, اور دوسرے ان کی بیٹیوں میں سے ایک صالحہ بیگم مرحومہ تھیں, رستم خان صاحب شہید کی بیگم. انہوں نے بھی آگے اپنی اولاد کی بہت اچھی تربیت کی ہے ماشاءاللہ. اور دوسرے کلثوم بیگم صاحب اہلیہ قاضی محمد یوسف صاحب, اور تیسرے اور بیٹیوں میں سے یہ تین بیٹیاں میں جانتا ہوں خاص طور پر, باقیوں سے تو میں واقف نہیں ہوں. یہ تھیں ہمارے امام رفیق صاحب بشیر رفیق صاحب کی والدہ. تو یہ ساری جو مائیں تھیں اللہ کے فضل سے ماں کی حیثیت سے اپنے بچوں کے لیے بہت بڑا خزانہ چھوڑ گئی ہیں تربیت کا, اور سب اولاد میں خدا کے فضل سے سلسلے سے تعلق اور وفا کا جذبہ موجود ہے, الا ماشاء اللہ کوئی ایک آدھ آدمی اپنے امتحان میں ناکام بھی ہو جاتا ہے, لیکن عمومی طور پر دیکھا جاتا ہے کیسی تربیت کی جا رہی ہے. اور صوبہ سرحد میں خاص طور پر میں نے یہ مطالعہ کیا ہے کہ تربیت کا بھاری دار و مدار ماؤں پر تھا اور اب بھی ہے. یعنی والدین والد کا اتنا زیادہ دخل نہیں ہوتا, جن کی مائیں اچھی تھیں ان کی اولادیں لازماً مخلص بنی ہیں. اور ضروری نہیں کہ والد اچھا ہو اور اولاد اچھی ہو, کیونکہ بعض معاشرے ہوتے ہیں ان میں مائیں زیادہ کردار ادا کرتی ہیں, لیکن بالعموم بھی جماعت احمدیہ میں ساری دنیا میں ماؤں کو یہ پوزیشن اپنی پیش نظر رکھنی چاہیے اور کہ وہ آئندہ اچھی نسلوں کو پیدا کرنے والی ہوں. بہرحال ان کی نماز جنازہ غائب کے علاوہ ایک ہمارے بہت ہی پرانے دوست اور مخلص فدائی صدیق احمدی کارکن سلسلہ واقف زندگی مولوی محمد صدیق صاحب ننگلی کی اہلیہ کی اچانک وفات کی بھی اطلاع ملی ہے. اسی طرح مکرم ڈاکٹر عبدالرشید صاحب تبسم, جو علمی اور ادبی حلقوں میں ایک نمایاں مقام رکھتے تھے اور پاکستان میں احمدیت کے شدید مخالفت کے دور میں بھی ان کی ادبی علمی کوششوں کو اس حد تک بھی سراہا گیا کہ حکومت پاکستان ان کو انعام دینے پر یوں کہنا چاہیے کہ مجبور ہو گئی, یعنی ان کو نظر انداز نہیں کر سکتی تھی. اور کافی انہوں نے ادبی علمی حلقوں میں مقام پیدا کیا تھا.
उनकी भी अचानक वफ़ात की इतला मिली है। फिर मुकर्रम इब्राहिम साहब निक्रोमा, जो अफ्रीका गाना से ताल्लुक़ रखते थे, हमारे एक मुखलिस अहमदी दोस्त के खुसर थे, इस हद तक मुझे इल्म है सिर्फ, लेकिन उन दोस्त ने जिनके खुसर थे उन्होंने इनकी नमाज जनाजा की दरख्वास्त की है, तो इंशाल्लाह नमाज जुमा और असर के मान बाद ये जनाजे पढ़े जाएंगे। इबादल्लाह रहमकुमुल्लाह इन्नल्लाह यामुर बिल अदल वल एहसान वईता दिल कुर्बा وَيَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ وَالْبَغْيِ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ